بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم اچھا عجیب کہتے ہیں مجھے تو پہلے ہی ڈاؤٹ تھا آج تم نے راز آؤٹ کیا. یہ حضرت ہی نے فرمایا کہ انداز سے کہا کہ بعض مرتبہ مسئلہ آ جاتا ہے کہ کوئی بڑا اب وہ غیبت کرتا ہے تو کیا کرے. تو ایک صاحب ایسے ہی کہنے لگے کہ میرے والد کو عادت ہے, اب ہم جاتے ہیں تو نے کہا بھائی دیکھو چونکہ والد کا تو احترام ہے, اب آپ ان کو بچے کی طرح یا برابر والی کی طرح بٹھا کرنا اور اس چھوٹے کی کرنا کہ میں اس کو یہ مسئلہ سمجھا رہا ہوں, کان میں پڑ جائے گی کافی ہے. اگر پھر بھی نہ مانے تو ان کے پاس بہانے سے ان کے پاس سے جبکہ وہ غیبت کرنے لگے اڑ جایا کرو. ادب بھی کرنا ہے شریعت کے دائرے میں, لیکن شریعت کے خلاف جو ان کی بات ہے اس کو ماننا بھی نہیں. یہ سیکھنے کی چیزیں ہیں. بتائیے یہ ہے ہم جو صحبتوں سے جو علم ملتا ہے, صحبت سے جو بات ملتی ہے وہ کچھ اور ہی ہوتی ہے. لفظ استعمال کرے جس میں اس کی عظمت ہو, جیسے بیٹا کہتا ہے ابا, او میرے ابا, او پیارے ابا, جب زیادہ مطلب ہو او میرے پیارے ابا تو مطلب ہے نا اما, کتنا پیارا پیار ہے اس میں, او میری اما, او میری پیاری اما, میری ماں, کتنے اس میں وہ ہے. یعنی شوہر خود کہتا ہے بیوی کو کہ میرا نام لو. بتائیے صاحب کیا بدتہذیبی اور بدتمیزی کی بات ہے. لہذا عورت کا شوہر کا نام لینا یہ بہت بری بات ہے کہ اس کو نام لے کر پکارے. اس لیے ہر چھوٹا اپنے بڑے کا یہی ہے قاعدہ فقیہ ہے. الکتاب کل خطاب یعنی لکھنا ایسا ہے جیسے خطاب کرنا اور بلانا اور پکارنا. لہذا بڑوں کا نام لکھنے میں بھی ادب کا لحاظ ضروری ہے کہ اور سمجھانے کے لیے مزید فرمایا کہ بہشتی زیور حصہ اول میں بڑوں کے القاب و آداب کا مطالعہ کر کے اس بات کو سیکھ لے. اسی طرح اپنے چھوٹوں کے لیے بھی ان کے مناسب الفاظ لکھنے چاہیے کہ شفقت اور عزیزم, میرے پیارے, میرے عزیز, یہ ہے, ارے بیٹا, یہ سب کیا ہے, یہ گویا کہ اپنے چھوٹوں کو پکارنے کا ایک انداز ہے. اسی طرح ہمارے شیخ کا مزاج تھا حضرت والا رحمت اللہ علیہ کا کہ جب کسی کو پکارتے تھے تو دیکھے سبحان اللہ. یہ تھے مسائل کچھ. اب ادب شروع ہو رہا ہے. ادب, بعض آدمی صاف صاف بات نہیں کرتے, تکلف اور کنایات کے استعمال کو ادب سمجھتے ہیں. اس سے بعض اوقات مخاطب نہیں اس آدمی سے جس کی گفتگو ہوتی ہے, تو ایسا نہ کرے, واضح کہے کہ میں نے اپنا یہ مسئلہ پیش کیا تھا. اس لیے اصلاحی خط و کتابت کا ادب لکھا کہ جب خط لکھا شیخ نے جو جواب دیا تو آئندہ جب خط لکھے تو اس پرانے خط کو بھی ساتھ رکھے, اپنا خادم بنا لے. حکیم الامت بہت ناراض ہوتے تھے, صاف بات کرو. آخر حضرت کو ہی کھنگالنا پڑتا تھا تو نتیجہ یہ نکلتا تھا کہ بیعت فرما لے. سیدھا وہ جیسے مولوی صاحب کے بارے میں مشہور تھا, بڑی لمبی تقریریں کرتے ہیں. کسی علاقے میں گئے تو وہاں پر ایک سرائے میں ٹھہرے ہوئے تھے ہوٹل میں, تو چوکیدار سے کہا دیکھو یار میں خطاب کے لیے جا رہا ہوں تو آنے میں مجھے ذرا دیر ہو جائے گی. تو اس نے کہا یار کون ہے؟ انہوں نے کہا میں حضرت اقدس عزت ماب عالی جناب خطیب بے بدل مقرر شولہ بیان नौजवान के दिलों की धड़कन, ऐसे करके जो उसने पूरे खिताबात, तो सीधी बात करे, मुख्तसर बात करे, जरूरी बात, तो इसमें मुखातब के समझने में आसानी हो कि क्या बोल रहा है, इसको भी सीखने की जरूरत है कि अगला परेशानी हो जाए। अदब, इसी तरह जब बात करना हो तो सामने बैठ लहजा भी मुनासिब हो, और उसी तरह से आवाज का जो उतार चढ़ाव वो भी मुनासिब, और मजमून भी मुख्तसर हो, ये बात समझ में आ जाए। अदब, जब किसी शख्स से कोई इसलिए वही बात जो अर्ज की थी कि जब किसी पुरानी बात को कहना हो तो अदब ये सिखाया कि उसका इशारा ना करे, बल्कि कहे जनाब वो बात हुई थी, और ऐसे से चीधा चीधा बात बताएगा, खुद ही याद आ जाएगी उसको, कहेगा हाँ हाँ अच्छा ठीक है मुझे याद आ गया अब कहो। तो इसलिए हमेशा उसका जिक्र करना देना चाहिए। बड़े लोग है ना, बस ये खाम खामे तमाशा मार दिया, अब अगला किस हालत में है, उसकी क्या हाल है, सो रहा है, जाग रहा है, मशगूल है, इंसान कितनी दफा कैसी हालत होती है, अब वो पहली अब बुझवाए टेलीफोन पर कि जी बताओ, तो ये सख्त बेवकूफी की बात है। दिन बैठ रहोगे, ये भी है कभी आपकी मजलिस में शिरकत के लिए हाजिर हो, चलेगा? सुभान अल्लाह। अदब, बाजे आदमी पीछे बैठकर खंखारा करते हैं ताकि खंखारने की आवाज सुनकर ये शख्स हमको देखे और फिर हमसे बात करे, ये तवज्जो डालना है। आदमी है, अगर बहुत जरूरी बात है तो उससे आगे कर ले, इंतजार करे कि मशगूल आदमी को ना छेड़े। इसलिए खंखारना या किसी और तरीके से अपनी तवज्जो अपनी तरफ कराना, ये भी अंगल में कुएं के उस तरफ जाकर बैठ गया। मुसाफिरों के गुदरगाह थी पहले जमाने में, जो सफर होता था इस तरह के, लोगों को मालूम होता था कि फला फला जगह कुआं है, तो वो उनके गोया के रास्ता इस तरह से बनता था, एक बन जाता था कि मुसाफिर कुएं के पास है कि पानी मिल जाए। हो गई, तब उसने एक मुसाफिर आया और मुसाफिर ने अपना नाश्ता दान खोला और उसमें से वो खाने लगा, तो इसको खांसी आ गई, तो उसने मुड़कर देखा, उसने कहा अरे खाओ यार खाओ, अब ये तो भूखा था, खैर शामिल हो गया, खाना खाया सीधा। लेकिन ये भी बताया करें कि खंखारना भी पड़ता है तब खाना मिलता है। अदब, बाज़े आदमी थोड़ी बात पुकार कर कहते हैं और थोड़ी बिल्कुल आहिस्ता, यानी इसको भी सुनिए। एक मसला लोगों में मशहूर है, एक किसी आदमी का मोबाइल गिरते देखा, उन्होंने उठाया था कि शुरता पहुंच गया, पुलिस वाला पकड़ लिया उन्होंने, उन्होंने कहा तुमने उठाया कैसे, तुम्हारी जिम्मेदारी नहीं थी, लादा उठाया जेल में डाल दिया, बीवी बच्चों के साथ थे, बीवी बच्चे वापस आ गए वो जेल में, अब मुकदमा चला, करते करते उनकी बारात हुई तो हज का जमाना आया, हज करके वापस आए, देखो अल्लाह ने तकलीफ डाल दिया कैद में और हज करवा के वापस भेजा। तो लिहाजा इसलिए जो हरमैन से शरीफैन जाए तो उनको कह दे किसी का कुछ भी गिर जाए, कीमती से कीमती चीज हो तुम मत उठाओ, ये मसला वहां जाने वाले याद रखे बहुत अच्छी तरह, हरगिज ना उठाएं कुछ भी अगले का गिर जाए, लेकिन बिल्कुल ना उठाएं, उससे बड़ा फिर नुकसान होता है। तो अब मसला कि जी कोई चीज मिल गई, तो हम मेरे शेख रहमतुल्लाह ने सुनाया कि एक साहब को एक मुर्गा मिल गया, रस्ते में एक मुर्गा नजर आया, कुछ लगा कि भाई किसी है, तो वो मुर्गा उड़ लेकर आए, अब बाजार में आए, वो बात मजमून क्या था, बाजे आदमी थोड़ी बात पुकार कर कहते हैं थोड़ी बिल्कुल आस्था, अब सुनिए, उसने मुर्गा उठाया ऊपर, ये मुर्गा किसका है, फिर कहा ये मुर्गा किसका है, ये मुर्गा किसका है, मेरा है, और ये कह के मुर्गा लेके चल पड़े, क्योंकि तीन दफा ऐलान किया कोई नहीं आया हमारी, अब अगले को पता, सब कह रहे भाई ये तो कह तो रहा है ये मुर्गा, लेकिन किसका है ये तो जो पूछ रहा है पता ही नहीं चल रहा। इसलिए ये कहते क्या, थोड़ी बात पुकार कर कहते, थोड़ी आहिस्ता, तो ये इसको मना किया। बिल्कुल बाज के बाज मर्तबा इतनी पुकारा के कान में उंगली डालनी पड़ी और इतनी आहिस्ता बोला कि सुनाई नहीं थी बात, इसको मना किया। बिल्कुल सुनाई दी या ना तमाम, दोनों सूरतों में सुनने वाले को गलतफहमी, या तो गलतफहमी होती है या तरद्दुद और उलझन तो होती होती है, दोनों का नतीजा यही नागवार है। बात के हर जुज को बहुत साफ कहना चाहिए, बात के हर जुज को बहुत साफ कहना चाहिए। एक दफा ऐसे ही एक साहब को हजरत ने फरमाया कोई ऐलान के लिए, उन्होंने ऐलान किया तो बहुत आहिस्ता आवाज में, हजरत वाला का अजीब अंदाज, सुभान अल्लाह, फरमाया अरे भाई इतनी जोर से मत बोलो, लोगों के कान फट जाएंगे, कान के पर्दे फट जाएंगे इतनी जोर से बोल रहे हो। तो बात वाजह करनी चाहिए कि बयान भी जब करे तो ये नहीं कि उतार चढ़ाव हो रहा है एक जैसी, और अल्फाज भी बोले तोल तोल के गोया के वाजह करके। हमारे शेख इस मामले में अजीब बस, और साहबा के फरमाते नबी सल्लल्लाहु अलैहि वसल्लम, असल में वो सुन्नत थी कि नबी सल्लल्लाहु अलैहि वसल्लम की इतनी ना, इतना तेज कलाम कि कुछ समझे ना, इतना आहिस्ता कि उकता जाए, नहीं दरमियानी कि सुनने वाले सुनकर याद भी कर लेते थे, सुभान अल्लाह। अदब, एक नौ वारिद शख्स नए आने वाला, हाँ उसी तरह से जब बात कहे कोई अल्फाज बोले मुश्किल लफ्ज आए तो उसका तर्जुमा भी करे। हजरत हमारे शेख रहमतुल्लाह अलैह इस पर सख्त नाराज होते थे, अगर कोई मजलिस हो रही है उसमें इल्मी लफ्ज बोल दो तो हजरत डांटते थे, है भाई इन लोगों की समझ में आया कि तुम अपनी बोले जा रहे हो, हाँ अगर बोलो तो उसका तर्जुमा भी साथ में करो। जैसे हजरत की आप कैसेटें सुने तो जो लफ्ज मुश्किल फरमाएंगे साथ उसका तर्जुमा भी फरमाएंगे, सुभान अल्लाह। ये दादा देखिए एक वक्त एक नौ वारिद, अब किसी को क्या पता नौ वारिद, ये वारिद की कंपनी का पता नहीं, कोई नया पैकेज आया होगा। अब आजकल की उर्दू का हाल ही अजीब है। अब हजरत हकीम उम्मत की उर्दू जो मैं पढ़ रहा हूं, ये अल्फाज वो नहीं होते जो मैं बोलता हूं, ये तर्जुमा करके बोलता हूं सिर्फ इस वजह से कि ताकि वो इस हजरत ही की बात पर अमल हो जाए, कि मकसूद जो है वो मजमून समझाना है, समझना और समझाना। तो एक नौवारिस शख्स से पूछा गया कि तुम कब जाओगे, नया आदमी आया उससे पूछा कब जाओगे, उसने जवाब दिया कि जब हुक्म हो। देखो एक साहब से अभी दो तीन दिन पहले साहब आए, मैंने पूछा कब जाओगे, जब आप फरमाएंगे हजरत, जब आप फरमाएंगे, यही तब मैंने हकीम उम्मत की बात सुनाई। तो अब देखिए हजरत ने फरमाया कि जब हुक्म हो, उस पर यह तालीम की गई कि महमल जवाब है, यानी नामुकम्मल बात है, बेतुकी बात है, मुझको क्या खबर कि तुम्हारी क्या हालत है, तुम्हारी क्या मसलियत है, किस कदर तुम्हारे पास वक्त की गुंजाइश है, यूं चाहिए कि जवाब में अपने इरादे से इत्तला कर दे, अपना इरादा जो है उसको बता दे, और अगर ऐसा ही अदब है, अदब और तात और तफवीज है, इतना ही अदब है, इतनी फरमाबरदारी है, इतना अपने आप को सुपुर्द कर दिया, तो बाद इत्तला के, इत्तला करके अपने इरादा की इत्तला के, और ये भी कह दे कि मेरा इरादा तो ऐसे है, आगे जैसे आपका हुक्म हो। गरज ऐसा जवाब मत दो कि पूछने वाले पर बार ना पड़े, फिर तो आगे ये वाकया भी जरूर होगा। तो हजरत ने उनसे फरमाया, एक साहब ऐसे आए, कब जाओगे, क्या इरादा है, जब आपका हुक्म हो। फरमाया भाई बताओ, बहुत तहमुल से, कब जाओगे, जब हजरत आप हुक्म फरमाएंगे। फिर पूछा कब जाओगे, जब हजरत का हुक्म हो। फरमाया ठीक है, मेरा हुक्म यह है कि तुम यहीं रहोगे, अब तीन दिन में चला जाऊंगा। फिर तो जो डांटा हजरत ने, शर्म नहीं आती तुम्हें बेशरम, मैं तुमसे साफ पूछ रहा था कि तुम कब जाओगे, तो उस वक्त तो मेरी इतनी फरमाबरदारी, इतनी इताअत कि जब आपका हुक्म हो, और जब मैंने कहा कि तुम यहीं रहोगे नहीं जाओगे, अब कह रहे हो तीन दिन, कहां तो इतना अदब और कहां हुक्म आदुली कर रहे हो, बात ही नहीं मान रहे। तो फिर हजरत ने फरमाया ये है नास मार के रख दिया तहजीब का, कि अदब इसी का नाम समझा कि जो हुक्म होगा वो करेंगे। इसलिए जो बात है अपना इरादा बता दे कि जी मेरा ये इरादा है। हाँ फरमाया अगर बहुत ही अदब है तो कह दे मेरा ये इरादा है, बाकी जैसे आपका हुक्म हो। देखिए कितनी प्यारी बात है कि साथ साथ सिखा भी दिया कि देखो अदब ये भी है कि बात को बताओ और साथ ये भी कह दो, अगर ज्यादा ही अदब है बता दो भाई। अब इंसान है, किसी का कोई उधर है, कोई बात है कि उसको कोई वादा करके आया है, माँ बीमार है, बीवी बच्चे का मसला है, कोई और काम की बात करके आया, अभी हर वक्त ये पीर पर तवज्जो डालता रहेगा, इससे बेहतर है साफ साफ कह दे सुभान अल्लाह। क्या अजीब दीन, अजीब है वाकई, क्या अल्लाह ताला का जजाए खैर दे। इसलिए थानवी सिलसिला हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह ने जिस तरह से इस चीज को वाज़ह फरमाया कि दीन को जिस तरीके से समझाया सिखाया, ये चीज ही कुछ और है। इसी को वो फरमाते ना जो उसूल है, अब देखो ये उसूल है ना, कैसे प्यारे प्यारे बात है, कैसी प्यारी प्यारी चीजें है, कैसे अदब की चीज है कि गोया के बहिश्त आ जा के आजारे नबाशत, ऐसी जगह तो जन्नत है। बहिश्त आ जा के आजारे नबाशत, ऐसी जगह जन्नत है कि जहां असियत ना हो, तकलीफ ना हो। कसे रा बा कसे कारे नबाशत, हर आदमी अपने काम में लगा हुआ है, दूसरे के काम में खलल अंदाजी नहीं करता, दूसरे को डिस्टर्ब नहीं करता, हर का आदमी अपने काम में लगा। सुभान अल्लाह। बहिश्त आजाज के आजारे नबाशत, कसे राबा कसे कारे नबाशत। सुभान अल्लाह, वाह वाह, सुभान अल्लाह, अल्लाह अल्लाह अल्लाह। कैसे जन्नती उसूल है, गोया के दुनिया भी जन्नत बना ले। एक एक उसूल ऐसा कि गोया दुनिया मिसले जन्नत हो जाए। मेरे पीरो मुर्शिद, मेरे शेख आरिफ बिल्ला हजरत अकदस हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब नव्वर अल्लाह मरकदहु के मलफूजात फयूज रब्बानी, हरमैन शरीफैन के मलफूजात हैं। तरावी के बाद जुनूबी अफ्रीका के उलमा और दीके हजरात हाजिर हुए, उस वक्त के इरशादात। गम अलामत अदम मकबूलियत नहीं, गम अलामत अदम मकबूलियत नहीं, यानी किसी आदमी को गम आना वो ये समझे कि अल्लाह ताला मुझसे नाराज है, ऐसा ये इस विख्यात की अलामत नहीं है। इरशाद फरमाए कि गम अगर कोई बुरी चीज होती तो अल्लाह ताला अपने प्यारों को, अपने अंबिया को न देते। गम अगर कोई बुरी चीज होती तो अल्लाह ताला अपने प्यारों को, अपने अंबिया को न देते। हजरत यूनुस अलैहिस्सलाम को जब मछली ने निगला तो अल्लाह ताला ने उनके गम पर खुद शहादत दे रहे हैं कि वह हुआ मखजूम, वो घुट रहे थे, लेकिन फिर इनाम क्या मिला कि मछली के पेट में मेराज अता हुई। इसी तरह सैयदुल अंबिया सल्लल्लाहु अलैहि वसल्लम को कितने गम उठाने पड़े, जिनके सदके में दोनों जहान पैदा किए गए। मालूम हुआ कि गम अल्लाह के दुश्मनों के लिए तो मुजिर है, लेकिन दोस्तों के लिए उनकी तरक्की का जरिया है। गम अल्लाह ताला के दोस्तों के लिए मुजिर है, अल्लाह ताला के दुश्मनों के लिए मुजिर है, और उनके दोस्तों के लिए तरक्की का जरिया है। सुभान अल्लाह। अंबिया अलैहिस्सलाम और औलिया इकराम को गम से गुजारा जाता है ताकि जब अल्लाह ताला अपने कुर्ब की अजीम दौलत अता फरमाए तो अब्दियत का तवाजुन कायम रहे। मांगना तो आफियत ही चाहिए, लेकिन गम आ जाए तो घबराना नहीं चाहिए। खुद दुआ करें, अपने बुजुर्गों से, अल्लाह वालों से, दोस्तों से दुआ कराएं, और ये अकीदा रखें कि जिस हाल में अल्लाह हमें रखे वो हाल हमारे लिए सबसे बेहतर और मुफीद है। सुभान अल्लाह। आयत फसब्बिह बिहम्दि रब्बिका के मुतालिक एक नया इल्म अजीम। इरशाद फरमाया कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम को काफिरों की तरफ से किस कदर गम पहुंचा कि अल्लाह ताला ने फरमाया वलकद नअलमु अन्नका यज़ीकु सदरुका बिमा यकूलून। अल्लाह ताला का सिर्फ नअलमु फरमाना ही काफी था, لیکن حضور سرور عالم صلی اللہ علیہ وسلم کی تسلی کے لیے لام بھی تاکید کا اور قد بھی تاکید کا نازل کر کے فرمایا کہ اے محمد صلی اللہ علیہ وسلم، ہم خوب جانتے ہیں کہ آپ کا سینہ غم سے گھٹ رہا ہے بوجہ نالائقوں کے نالائق اقوال سے، لہذا آپ کے غم کا علاج یہ ہے کہ فسبح بحمد ربک، آپ سبحان اللہ پڑھیے اور اپنے رب کی تعریف کیجئے جس نے آپ کو نبوت سے نوازا۔ یہاں فسبح کا جو حکم ہے اس میں کئی راز ہیں، جن میں سے ایک راز اللہ تعالیٰ نے میرے مرشد فرماتے ہیں کہ میرے قلب کو عطا فرمایا کہ آپ کو جو یہ ظالم مجنون اور پاگل کہہ رہے ہیں تو آپ ہماری پاکی بیان کیجئے کہ اللہ تعالیٰ پاک ہے اس عیب سے کہ پاگلوں کو نبوت عطا فرمائے، وہ ہرگز کسی پاگل اور جادوگر کو نبوت نہیں دے سکتا۔ اور پھر فسبح کے بعد بحمد ربی کا فرمایا کہ ہماری تسبیح کے ساتھ ہماری حمد بھی بیان کیجئے، تعریف بیان کیجئے کہ آپ پر اللہ تعالیٰ نے کتنا بڑا احسان فرمایا کہ آپ کو پیغمبر بنایا، اس عطائے نبوت پر ہماری حمد بیان کیجئے۔ اور وَقُمْ مِنَ السَّاجِدِينَ، اور نماز شروع کر دیجئے، پوری نماز کو سجدے سے تعبیر کیا۔ وَقُمْ مِنَ السَّاجِدِينَ معنی میں وَقُمْ مِنَ الْمُصَلِّينَ کے ہیں، یعنی نماز پڑھنے والوں میں سے ہو جائیے۔ تو میرے مرشد فرماتے کہ پوری نماز کو سجدے سے تعبیر کیا، مراد نماز ہے لیکن سجدے سے تعبیر کیا، اس کو بلاغت میں مجاز مرسل کہتے ہیں۔ یہاں تسمیت الکل باسم الجز ہے، یعنی تسمیت الکل باسم الجز، یعنی مراد تو کل ہے، پوری نماز مراد ہے لیکن سجدے کا صرف ایک جز کو بیان کر کے پوری نماز مراد لے لی۔ اور یہ کلام کا انداز بھی ہے کہ جیسے ہم کبھی بات کرتے ہیں تو اسی طریقے سے کرتے ہیں۔ اور سجدے سے کیوں تعبیر کیا؟ اس لیے کہ سب سے زیادہ قرب سجدے میں عطا ہوتا ہے، کہ کیونکہ بین قدم الرحمن بندے کا سر ہوتا ہے جیسا کہ حدیث شریف میں وارد ہے۔ اور یہ مجاز مرسل کیوں استعمال فرمایا؟ کیونکہ حضور سرور عالم صلی اللہ علیہ وسلم کا دل غم زدہ تھا اور سجدے میں قرب زیادہ عطا ہوتا ہے، لہذا سجدے کا حکم دے کر گویا یہ فرمایا کہ آپ میری چوکھٹ پر سر رکھ دیجئے، جیسے باپ بیٹے سے کہتا ہے کہ بیٹا جب تمہیں کوئی ستائے تو میری گود میں آ جایا کرو۔ واہ سبحان اللہ، لذا ایسا تو نہیں ہوتا نا کہ بیٹا آ کر باپ کی گود میں آ کر بیٹھ جائے، وہ باپ کے قریب بیٹھ جانا بھی گود میں بیٹھنا مراد ہوتا ہے۔ سبحان اللہ کیا عجیب ہے کہ جیسے کوئی باپ اپنے بیٹے سے کہے کہ جب تمہیں کوئی ستائے تو میری گود میں آ جایا کرو، تو اسی طرح آپ نے فرمایا کہ سجدہ کرو گویا کہ نماز پڑھو۔ واہ 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 کیا علوم ہے، سبحان اللہ۔ اللہ اللہ، صداقت نبوت اور صداقت کلام اللہ کی ایک دلیل، یعنی نبوت کے سچا ہونا اور اللہ کے کلام کے سچے ہونے کی ایک دلیل۔ دوران گفتگو فرمایا کہ جس یتیم نے کبھی مدرسے کا منہ نہ دیکھا ہو اور کسی استاد سے نہ پڑھا ہو، اس کی زبان مبارک سے ایسا فصیح اور بلیغ کلام نکلنا جس کی فصاحت اور بلاغت کے سامنے فصحاء عرب شرمندہ ہو گئے اور اپنا سا منہ لے کر بیٹھ گئے، یہ دلیل ہے کہ قرآن پاک اللہ کا کلام ہے۔ اگر یہ اللہ کا کلام نہ ہوتا تو سب سے پہلے عرب انکار کرتے، لیکن دنیا میں عرب جتنا قرآن پڑھتے ہیں اتنا عجم نہیں پڑھتا۔ حرم میں دیکھ لیجئے کہ جو عرب آتا ہے فوراً آتا ہے، قرآن پاک اٹھاتا ہے، تلاوت شروع کر دیتا ہے۔ اگر اہل زبان اس کی عظمت کے قائل نہ ہوتے تو اس کو نہ پڑھتے، لیکن حضور صلی اللہ علیہ وسلم کے سچے نبی ہونے کی اور قرآن پاک کے کلام اللہ ہونے کی دلیل یہی ہے کہ اہل عرب ہم سے زیادہ اس کی تلاوت کرتے ہیں۔ واہ سبحان اللہ، یہ 7 رمضان المبارک 1417 ہجری کا ملفوظ ہے۔ عشق مجازی کے ناقابل تلافی نقصانات، فرمایا کہ اگر حسن اور عشق آپس میں گناہ کر بیٹھیں، اگر حسن اور عشق آپس میں گناہ کر بیٹھیں تو ہمیشہ کے لیے ایک دوسرے کی نگاہ میں ذلیل ہو جاتے ہیں اور اس قابل نہیں رہتے کہ ایک دوسرے سے نگاہ ملا سکیں۔ کسی لڑکی یا کسی لڑکے کے ساتھ، وہ چھوٹا ہے مان لو، کچھ حرکت کی، ساری زندگی اس کی نگاہ میں اس کی نگاہ میں یہ عزت پا سکتا ہے؟ کہے گا یہ شخص اگرچہ کیسا ہی، میرے مرشد نے فرمایا کہ اگرچہ یہ شخص عالم بن جائے، مقرر بن جائے، شیخ بن جائے، لیکن اس لڑکے کو کوئی کہے بھی کہ یار ایک شیخ ہے چلو وہاں چلو، اب اور ان سے بڑا لوگوں کو فائدہ ہو رہا ہے، اب وہ لڑکے کو لے کر وہ بھی بڑا ہو گیا، اس کو لے کر آیا، اب اس کے بعد لڑکے نے مجلس ہوئی، دیکھا آواز آ رہی ہے، جو شکل دیکھی تو بس بہانے سے اٹھا اور چلا گیا. اس نے کہا کیسے لگا میں شیخ؟ کہا یار بس رہنے دو، بات مت کرو. وہ تو اپنے دل میں سمجھے گا نا، کہے گا زیادہ بات کرو گے تو بس میں پول کھول دوں گا کہ جس کو تم کہہ رہے ہو کہ ایسا اور ویسا، میں جانتا ہوں کہ یہ شخص کیا ہے. اللہ اللہ، اس لیے سمجھایا کہ خدا کے لیے اپنی زندگی پر، اپنی جوانی پر رحم کرو، ہرگز کوئی ایسی حرکت نہ کرو کہ جس کی وجہ سے تمہیں ذلیل اور شرمندہ ہونا پڑے. اس لیے اگر حسن اور عشق مل کر گناہ کر بیٹھے، گناہ کرنا تو دور کی بات، ایک دیندار ہے وہ کسی عورت کو نگاہ اٹھا کر بھی دیکھ لے، ساری زندگی کے لیے اس کی نگاہ میں ذلیل ہو جائے گا، عزت نہ رہے گی. اور خصوصاً جو کہ دیندار، جن کو اللہ تعالیٰ یہ توفیق عطا فرمائے کہ بزرگوں کی صحبت میں رہتے ہیں، نماز پڑھاتے ہیں، تبلیغ میں جا جایا کرتے ہیں، حج و عمرے کرا کرتے ہیں، بزرگوں سے تعلق ہے، کیا عزت رہے گی ان کی. اور فرمایا اس قابل نہیں رہتے کہ ایک دوسرے سے نگاہ ملا سکیں، یہاں تک کہ فاعل اور مفعول فاعل اور مفعول یعنی ایسی حرکت کرنے والا اور ایسی حرکت کرانے والی یا کرانے والا، وہ ایک دوسرے کو ہدیہ دینا بھی جائز نہیں ہے ان کے لیے، اگرچہ وہ قرآن شریف ہو، اگرچہ مصلح ہو، جائے نماز ہو، اگرچہ تسبیح ہو، لیکن جس کے ساتھ کوئی حرکت کی اس کو ہدیہ بھی مت دے. کیوں؟ عجیب بات ہے، کیونکہ اس مصلے پر جب وہ نماز پڑھے گا تو اسے اپنا گناہ یاد آ جائے گا. یعنی کتنی باریک بات ہے، اللہ اکبر، کیا علم ہے، کتنی باریک بات ہے کہ ایسا کام بھی مت کرو. اگرچہ دینی وہ چیز ہے، لیکن اس کا نتیجہ یہ نکلے گا کہ جب جس آدمی نے دیا ہے وہ مصلے پر نماز پڑھے گا، یار مجھے فلاں نے دیا ہے، تو فلاں نے میرے ساتھ یہ کیا ہے، اس لیے اس کو ہدیہ تحفہ بھی مت دو. اللہ اکبر، کتنی باریکی ہے میرے دوستو، سبحان اللہ. اللہ تعالیٰ کروڑوں جزائے خیر عطا فرمائے. اور ہر وہ چیز جو مذکر معصیت ہو حرام ہے، یعنی ہر وہ چیز جو گناہ یاد دلا دے، اس کا ذکر، اس کا تذکرہ، اس کا دیکھنا، اس کا سننا بھی حرام ہے. جیسے تسبیح جو ہے یہ مذکر مولا ہے، تسبیح مذکر مولا ہے، یعنی مولا کو یاد کرانے والی ہے. اور اسی طریقے سے وہ چیز، اگرچہ وہ دینی کتاب، دین کی کوئی چیز بھی ہو، لیکن وہ گناہ یاد کرا دے تو اس کا رکھنا اور دینا حرام ہے. بتائیے کتنا بڑا نقصان ہوا، اور فاعل اور مفعول ایک دوسرے کے لیے دعا بھی نہیں کر سکتے. کیا عجیب بات ہے، یعنی ایک شخص نے جو ایسی نالائق حرکت کی وہ اس کے لیے دعا بھی نہیں کر سکتا، اور جس کے ساتھ کی ہے وہ بھی نہیں کر سکتا. کیوں؟ کیونکہ اگر دعا کرے گا پھر وہی گناہ یاد آ جائے گا، اور اسے خود شرم آئے گی کہ میں کس منہ سے اللہ کے سامنے اس کا نام لوں. کتنا عظیم نقصان ہوا کہ ایک مسلمان دوسرے مسلمان کی دعا سے، ہدیہ دینے سے، یہاں تک کہ اس کی قبر پر بھی جانے سے محروم ہو گیا. کیونکہ اگر قبر پر بھی جائے گا تو پھر وہی گناہ یاد آئے گا جو شریعت میں جائز نہیں. اور یہ عشق مجازی کا گناہ ایسا ہے کہ ایک مسلمان جس کی آبرو کعبے سے بھی زیادہ ہے، اس کا جنازہ ہمیشہ کے لیے دفن ہو جاتا ہے. ایک مسلمان جس کی آبرو کعبے سے بھی زیادہ ہے، اس آبرو کا جنازہ ہمیشہ کے لیے دفن ہو جاتا ہے. کیا عجیب، اللہ تعالیٰ اپنے کرم سے بہت ہم پر فضل فرما دے، کرم فرما دے. میرے شیخ فرماتے ہمت اختیار کر لو، اللہ کے لیے گناہوں کو چھوڑنا اپنے بزرگوں سے سیکھ لو، جن کی صحبتوں سے تعلق مع اللہ ملتا ہے، اللہ تعالیٰ کی محبت اور تعلق حاصل کرو، اور جان کی بازی لگا لو، گناہ مت کرو، اگرچہ کتنی تکلیف آتی ہو لیکن گناہ نہ کرو. تو فرمایا پھر اس کے بعد جب اللہ تعالیٰ کے قرب اور محبت ملے گا تو گناہ چھوڑنے کی جو مشقت ہے وہ خود ہی وہ مشقت سے پھر اس مشقت کو یہ پیار کرے گا. وآخر دعوانا ان الحمدللہ رب العالمین، اللہم صلی اللہ علیہ وسلم. یا اللہ یا اللہ. صلی اللہ علیہ کریم رحمتک یا رحم الراحمین. وآخر دعوانا الحمد لله رب العالمين. السلام عليكم ورحمة الله وبركاته.
ये छोड़े ट्रबल फ्री काम करें. आप पे हुआ कनेक्ट नहीं हुआ. 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 1, 2, 3, 4. मैं से कनेक्ट कीजिए. 5, 6, 7, 8, 9, 10, 11, 12, 13. या तो मैं एक काम करूँ कि अपना मोबाइल छोड़ दूँ, सिम निकाल लेता हूँ. आप इस पे रिकॉर्ड इस पे ब्रॉडकास्ट करके देख लीजिए इसके थ्रू इसके और इसके थ्रू. हाँ हजरत का मोबाइल तो रख सकते हैं, लेकिन हजरत का मोबाइल अवेलेबिलिटी का इशू है ना. सुबह कोई सुनने वाला होगा मेरे से. क्योंकि ये इस पे तो सही है मोबाइल पे, और अगर सीजी मोडेम के तौर पे कनेक्ट हो जाए तो वाह क्या बात है. तो मैं आपका ये टेस्ट कर, मैं भी यही देख रहा हूँ सीजी मोडेम के तौर पे हो सकता है या नहीं. बाकी अभी आदत तशरीफ ले जाएंगे तो लैपटॉप के साथ छेड़छाड़ की जा सकती है ना. उसका यूजर आईडी क्या है उसका, वो जो लिंक है ना वही खोलेगा बस. आपके पास मैसेज में लिंक नहीं जी?
ईमेल भी किया था,
ईमेल भी किया था मैंने, जीमेल यूज कर रहा
हूँ.
اچھا میسج تو ہوگا نا تو سیفر کیفر تو صحیح ہے نا ناؤ اٹ از پرفیکٹ میسج میں آپ ڈیلیٹ کر چکے ہیں دوبارہ میسج کر دوں آپ کو آسان کام کر دوں
مجھے یہ تھا کہ اس کی اسکرین ہلاؤں گا کہیں ڈسکنیکٹ نہ ہو جائے خیر سر صبح ہاں کل میں سے اتوار ہے فرصت ہے میرے پاس اصل میں تو کہانی اس کی ہے نا
اس کو دیکھنا
اس کی اپلوڈنگ تو صحیح ہے وہ تو 2 MB آ رہا ہے
اپلوڈنگ کس پہ صحیح
ہے مطلب موبائل سے میں چیک کر رہا ہوں تو 2 MB آ رہا ہے نا تو لیپ ٹاپ پہ بھی 2 MB تو آ رہا ہوگا اب ڈسکنیکٹ جو
اپلوڈنگ 2 MB آتا تھا تو کیوں ڈسکنیکٹ
ہو رہا ہے ہاں یہ ایک اچھا سوال ہے مسئلہ یہ کہ اپلوڈنگ 1 MB تھا
آپ کے میگا ہرٹز وغیرہ کوئی سیٹنگ اس کی الگ ہوگی ہے نا